उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको विगत 3 सातादेखिको श्रृंखलामा हामी किशोर नेपालको शहरको कथा उपन्यास वाचन गर्दै आएका छौं। आज पनि हामी यसै उपन्यासको तेस्रो श्रृंखला लिएर आइपुगेका छौं। शहरको कथा किशोर नेपाल, जो आफै पत्रकार पनि हुनुहुन्छ, उहाँको उपन्यास हो। यस उपन्यासमाथि भूमिका लेख्नुहुने पत्रकारहरूमा विष्णु निष्ठुरी नेपाल साप्ताहिक तर्फबाट लेख्नुहुन्छ, शहरको कथाले भाषाको स्वच्छन्दतालाई प्रेम गरेको छ, यसले भाषाको पारम्परिक मर्यादाको पर्खालमा पहरा बसेका मानिसहरूको रक्तचापको सन्तुलन बिगारिदिन सक्छ, हालसम्म प्रयोग नभएका र वृहत शब्दकोशको भण्डार कक्षमा थन्किएका शब्दहरू प्रयोग भएका छन् उपन्यासमा। यही उपन्यास शहरको कथाको तेस्रो श्रृंखला अब वाचन शुरू हुन्छ। ऊ एकहोरो बोल्दै थिए। अब हेर्नुहोस् न, दिनदिनै मेरो शारीरिक चाहना बढ्दै जाँदछ। चाहना बढ्यो भन्दैमा साँडे खोज्दै सडकमा दौडिने कुरा पनि भएन। आफ्नो चाहनालाई म जथाभावी जस्तो पाए उस्तो मानिसबाट पूरा गर्न पनि सक्दिनँ। सानैदेखि घरबाट टाढा र अलग बस्दै आएको छु। तैपनि घरले दिएको संस्कारबाट म टाढा हुन सकेकी छैन। अहिले नै म परिवारको इज्जतको पर्दा च्यातिहाल्न चाहन्न। मलाई त्यो पर्दा र त्यो इज्जतसँग खासै मोह नभए पनि मेरा कारण बाबुआमा दुखी हुन् भन्ने म रत्तिभर चाहदिनँ। तैपनि निश्चितको त्यो फल खान कति मन लागेको होला मलाई। कुरै कुरामा उसले आफ्ना साथीहरूले नियमित रूपले लोग्ने मानिसको सुख प्राप्त गर्ने गरेको बताएकी थिए। भन्दै थिए, होस्टेलमा बस्ने सबैका बोयफ्रेन्ड छन्। पूर्णिमाको त बोयफ्रेन्ड नै आधा दर्जन होलान्। ऊ कहिले होस्टेलमा भेटिन्न, कहिले आउटिङमा हुन्छ, कहिले डेटिङमा। तैपनि मोरी म चोखी छु भनेर कति सजिलैसँग झुट बोल्छे। कहिलेकाहीँ त उसको कुरा सुन्दै पनि रनक रिस उठ्छ र उठेर भुत्लाइदिउँ जस्तो लाग्छ। अरुजाक मुखबाट पूर्णिमाको नाम सुनेपछि म अचानक गम्भीर भएको थिएँ। एउटी पूर्णिमासँग म पनि परिचित थिएँ। अरुजाकी साथी पूर्णिमा र मैले चिनेकी पूर्णिमा एउटी मानिस हो कि होइन म भ्रममा थिएँ। एउटी पूर्णिमा मेरो एकजना रमाइलो मित्रकी छोरी थिए। मेरो मित्र एउटा गैर सरकारी संस्थाको कार्यकारी प्रमुख थियो। पैसा मनग्ञ कमाउँथ्यो, परिवार पनि सुखी नै थियो। देशको चलन अनुसार उसले आफ्नो पत्नीलाई आफ्नै संस्थामा काम लगाएको थियो। उनी नेपाली समाजमा जेन्डर इस्युकी एक्सपर्ट मानिन्थिन्। 3 वर्ष अघि संस्थाको कामको सिलसिलामा आएको एउटा नर्वेजियनसँग उनको मित्रता भएको थियो। त्यो मित्रता कति बेला प्रेम र आकर्षणमा बदलियो उनले पत्तै पाएनन्। पोहोर साल जेन्डर इस्युमा नर्वे पुगेकी उनी फेरि त्यहाँबाट फर्किएन। त्यही नर्वेजियनसँग बस्न थालिन् उनी। उनी उतै रमाइन्। वैधानिक रूपले अहिलेसम्म पनि मेरो साथी र उनी लोग्ने स्वास्नी नै छन्। उनले बिहे गरेको वैधानिक खबर पाए पनि मेरो मित्रले त्यसपछि फेरि बिहे गरेको थिएन। उसले आफूसँगै रहेकी छोरीलाई होस्टेलमा राखिदिएको थियो र आफू छाडा जीवन बिताउन थालेको थियो। आवारा जीवन नै रमाइलो, उसले एकपटक मसँग भनेको थियो। तन्ना फेरे जसो दिनहुँ आइमै फेर्न पाइन्छ। कुनै टन्टा पनि छैन, दायित्व पनि छैन। प्लस टू पास गरेपछि छोरीलाई अमेरिका पठाइदिन्छु। उसका मामाहरू छन् त्यहाँ, त्यहीँ बस्छे पढ्छे। त्यसपछि त झन् मुक्ति नै मुक्ति। बोलिसकेपछि ऊ खुब हाँसेको थियो। उसको हाँसो उन्मुक्त थियो, तर त्यसमा जीवनको कुनै स्वाद होइन, विषाद थियो, कुनै आशा थिएन, साह्रै निरस हाँसो थियो त्यो। उसको कुरा मेरो मनको भित्री तहमा सियो गरे जस्तै चसक्क गरेको थियो। आँसुले रसाउन खोजेको आँखालाई जबरजस्ती रोकेर ठट्यौलो पारामा मैले भनेको थिएँ, यसो गर्दा गर्दै एक दिन तँलाई एड्स हुन्छ, विचार गरेस्। शरीर सुखको खोजी गर्दा गर्दै दुःखको गहिरो खाडलमा झाकिएलास्। उसको जवाफ थियो, केही छैन, अर्को जन्ममा म साधु भनेर देखाइदिउँला, परमहंस श्रीपाद स्वामीको अनन्य भक्त। तँ अर्को जन्ममा पनि मेरै साथी भएर जन्मिस भने खुब रमाइलो होला जीवन। त के भन्छस्? ठट्टै ठट्टामा नै उसले आफ्नो पीडालाई सपाट ढङ्गले अभिव्यक्त गरेको थियो। उसको कुराले म द्रवित थिएँ। वातावरणलाई हलुका बनाउन मैले भने, म त तैँले जस्तो पुनर्जन्ममा विश्वास नै गर्दिनँ। जन्म लिनै परेछ भने पनि यस्तो राँगो बनेर जन्मिने चाहना राख्दछु जो भैँसीसँग संसर्गमा नआउँदै कोरलो अवस्थामा नै काटियोस्। म त्यही राँगोको कमलो र नरम मासुको अलिकति छोइला र अलिकति ममसा बनेर कान्तिपुरका मानिसहरूलाई यो सहरको बेस्ट स्वाद दिन चाहन्छु। मेरो कुरा सुनेर ऊ गम्भीर भएको थियो। उसको आँखामा आँसु रसाएका थिए। ऊ बिस्तारै बोलेको थियो, म त अहिले नै हान्ने रागो भइसकेको छु। किन गम्भीर भएको? अरुजाले घचघचाएपछि म स्वाभाविक भनेको थिएँ। ऊ भन्दै थिए, मेरो कुरा सुनेर टोलाएका हो कि के हो, कि मन परेन मेरो बिहेको फिलोसफी? त्यसपछि उसले मेरो जवाफ फर्किन एकहोरो बोल्न थाली। हिजो नेटमा हेरेकी थिएँ, एउटी हिन्दू केटी आफ्नै परिवारबाट निर्घात पिटिएछ। केटीले बिहे गरेछ दलित जातिको केटासँग। भेट्ने बित्तिकै लभ परेछ उनीहरूको र लभ पर्ने बित्तिकै बिहे गरेछन् कोर्ट म्यारिज। यति एउटा मात्र कारणले मर्लान्त पारेर पिटेछन् केटीका दाजुहरूले बिचरीलाई। उनीहरूलाई आफ्नै बहिनीले ठूलो जातिको केटासँग प्रेम मात्र होइन, बिहे नगर्दै सेक्स नै गरेकी भए पनि आपत्ति थिएन अरे। विवाह त्यो पनि दलितसँग। केटीका दाजुहरू दलित जातिका मानिससँग कुनै पनि प्रकारको सम्बन्ध राख्न तयार रहेनछन्। अरूजाले सुनाए, उनीहरूको आक्रोश देखेपछि दलित केटो भूमिगत भएछ। ठूला जातिका मानिसहरूसँग जुट्ने ताकत नभएपछि के गरोस् उसले पनि? उसको कुरा सुनेर म खासै प्रभावित भइनँ। यस्ता घटना हाम्रो तर्फको दुनियाँमा नयाँ होइन। जातपात र भेदभावका विरुद्ध लड्ने ताकत भएका मानिसहरू सिनेमामा प्रशस्त भेटिन्छन्। वास्तविक जीवनमा त्यस्ता मानिस निकै थोरै हुन्छन्। मलाई आफ्नो मनका सबै कुरा बताउँथे अरोजा। कम्तीमा पनि मलाई यस्तै लाग्दथ्यो। धेरै पछिसम्म पनि मैले उसँगको कुराकानीमा उसले सत्य लुकाएकी छ भन्ने महसुस गर्नुपरेको थिएन। अरोजाले मलाई बताए जति कुरा उसका निजी थिए, उसले अरूको भन्दा पनि आफ्नो बारेमा बढी जानकारी दिएकी थिए। म उसको उमेर सुहाउँदो साथी पनि थिएँ, न त म उसका कुनै पनि समस्याहरूको उपचार नै खोज्न सक्दथेँ। तैपनि किन म प्रति उसको यति धेरै विश्वास थियो, मैले अहिलेसम्म पनि उसको यो मनोविज्ञान बुझ्न र केलाउन सकेको छैन। अरुजाले मसँग गर्ने कुराको शैली मात्रैले पनि हाम्रो सम्बन्धलाई अलग रूपमा स्थापित गरेको थियो। उमेरले अरुजालाई म छोरी, भतिजी अथवा बहिनी र भान्जी भन्न सक्थेँ। यीमध्ये कुनै एउटा शब्दले उसलाई सम्बोधन गर्दा नसुहाउने थिएन। मैले अरुजासँग कुरा गर्दा सम्बन्धलाई सम्बोधन गर्न सजिलो पर्ने एउटा न्युट्रल विशेषणको खोजी नगरेको पनि होइन, तर यस्तो खोजीको निरर्थकता पटक पटक साबित भइसकेको थियो। मैले उसँग कहिले पनि सम्बन्धको यस्तो कुनै विशेषण जोड्न चाहिन जसले घर परिवार र आफन्तका रूपमा रहेका मानिससँगको लिङ्क जोडिन्छ। जसले मलाई एकपल्ट दाजुको नाता गाँसेर सम्बोधन गर्न खोज्दा मैले रुखो र आक्रोशपूर्ण जवाफ दिएको थिएँ, म तिम्रो दाजु होइन, काका पनि होइन, मलाई तिमी नातामा बाँच्न नखोज, नाताले सम्बन्धलाई साँगुरो बनाउँछ, तिमी त पश्चिमी संस्कारसँग लोभिएकी केटी, मलाई मेरो पहिलो नामले बोलाए हुन्छ, मसँग आफूलाई कुनै शब्दको सम्बन्धले जोड्ने प्रयत्न नगर। मेरो आक्रोश देखेर अरुजा हडबडाएकी थिए, निकै बेरपछि मात्र बोलेकी थिए, त्यसो भए म तपाईँलाई सर भनेर बोलाउँ त? सुनेर चुप भएको थिएँ, मैले कुनै प्रतिप्रश्न गर्न सकेको थिएन। अरुजा फेरि बोलेकी थिए, तपाईँबाट म धेरै कुरा सिक्दैछु, त्यसैले सर भनेर बोलाउँदा नै राम्रो होला होइन र? मैले जवाफ दिएको थिएँ, त्यसले के भयो त, युरोप अमेरिकातिरका विद्यार्थीहरू प्रोफेसर जतिसुकै दिग्गज भए पनि उसको नामै काटेर बोलाउँछन्, तिमीलाई थाहै होला। उसको जवाफ थियो, तर सर हामीलाई त एक कक्षादेखि नै यस सर भन्न सिकाएको छ नि, स्कुलमा गएको पहिलो दिन हाजिर गर्दा नै यस सर भन्नुपर्छ, यो वास्तविकतालाई बिर्सिनु भएन नि सर। उसको जवाफ सुनेर मलाई हाँसो उठेको थियो, यति बेलाको उसको अभिव्यक्ति निर्बोध र यथार्थ थियो। तैपनि मैले गम्भीर भएर जवाफ दिएको थिएँ, त्यसो भए पनि मलाई मेरो पहिलो नामबाट बोलाउन तिमीलाई के छेकेको छ त? हाम्रो गाउँघरमा स्वास्नीहरू कहिले पोइको नाम काट्दैनन्, उनीहरूलाई आफ्नो पोइको नामको पत्तो पनि हुँदैन। तिम्रो आमाले कहिले तिम्रो बाको नाम काटेर बोलाएको तिमीले सुनेकी छौ? म तिम्रो पोइ होइन, तिमी मलाई मेरो नामले बोलाउन किन अन्कन आएकी? त्यसपछि पनि अरुजाले कहिले मेरो नाम उच्चारण गरिन, ऊ त्यत्तिकै अल्मलिएर कुनै सम्बोधनै नगरी मसँग कुरा सुरु गर्दथे र टोङ्याउँथे। देशमा हिंसाको लहर चलेपछि ज्यान जोगाउन र काम खोज्न देशका विभिन्न भागबाट कान्तिपुर आउनेहरूको संख्या अलग्ग बढेको थियो। सहर दिनहुँ जसो फोहोर र बिरसिलो भन्दै गएको थियो। मानिसको बढ्दो चापलाई थेक्न सक्ने काम थिएन कान्तिपुरमा। यहाँ आएर भौतारिएका मानिसहरू जुनसुकै काम गर्न पनि तयार हुन्थे। माओवादी सेनामा भर्ती हुनुपर्ने डरले उदयपुरको घाँसतिरबाट भागेर आएका एक दर्जन केटाहरूले सहरमा कुनै काम नपाएपछि बिहान बिहान टोलबाट फोहोर ओसार्ने काम थालेका थिए भने गाउँबाट सहर पसेका कतिपय केटीहरू भर्खरै खुल्न थालेका डान्स बारमा नाच्न र रेस्टुरेन्टमा वेट्रेसको काम गर्न थालेका थिए। सहरमा भकाभक खुल्न थालेका क्याबिन रेस्टुरेन्टहरू समाचारका स्रोत बन्न थालेका थिए। क्याबिन रेस्टुरेन्टमा सांसदहरू उच्च दर्जाका अधिकारीहरू र सहरका इज्जतदार व्यापारीहरूको अखाडा जम्ने गर्थ्यो। कहिलेकाहीँ पुलिसको छापामा परे पनि प्रायः सुरक्षित हुन्थे यस्ता रेस्टुरेन्ट। कानुनका रक्षकका रूपमा बसेका मानिसहरूको मनोरञ्जनको थलो भनेकाले पनि हत्तपत्ति कार्यवाहीमा पर्ने डर थिएन। यी आउटलेटहरूले सेक्सका मान्यता र अर्थहरूलाई बेग्लै धरातलमा उभ्याउन थालेका थिए। सेक्स गरिबीको बोझ बोक्न सक्ने माध्यम बन्न थालेको थियो। योग्यता र पुँजीका रूपमा सेक्सको प्रयोग हुन थालेपछि परम्परागत सामाजिक मान्यताहरू भत्किन थालेका थिए। नयाँ जमानाका धेरै मानिसहरूले यौवनलाई उपभोग्य वस्तुका रूपमा स्वीकार गरिसकेका थिए। सहरमा भौतारिरहेका केटा र केटीहरूको व्यवहारका अगाडि पुरानो जमानाको कुरा दन्त्यकथा बन्दै गएको थियो। सुदूर गाउँहरूबाट कान्तिपुर छिरेका केटीहरू हिन्दी सिनेमा हेर्दा हेर्दै तिखारिएका सहरका पुराना बासिन्दाभन्दा फास्ट थिए। नयाँ यथार्थलाई स्वीकार गर्न नसक्नेहरू लाखापाखा लाग्न थालेका थिए। अरूजालाई थाहा थियो बाँच्नका लागि सङ्घर्ष गर्दा आइलाग्ने अनेक प्रकारका समस्यासँग जुझ्न विभिन्न चटकहरू गर्नुपर्दछ। यस्ता चटकहरू सिक्न कुनै स्कुल धाउनु पर्दैन। बाँच्ने ट्रिक्सहरू जीवनले आफै सिकाएको हुन्छ। अरूज भैरवा नजिकैको सानो गाउँबाट आएकी थिए। ऊ बेला बेलामा आफ्नो आमाको कुरा गर्थे। परिवारका बारेमा उसका कुराहरू पटकै पछि फरक मात्रै हुने होइन, परस्परमा बाझिएका हुन्थे। कहिले ऊ आफूलाई निकै हुने खाने परिवारको सदस्य बताउँथे, कहिले सामान्य किसानकी छोरी। मानिसहरूको ससाना सफलता देखेर अत्याधिक प्रभावित हुने बानी थियो उसको। सफलताका यस्ता कथा सुनेर ऊ आत्मविभोर हुन्थे। कहिलेकाहीँ उसको सम्पूर्ण चरित्र सहरको बदलिँदो चरित्रसँग मिल्दोजुल्दो देखिन्थ्यो। एकपटक अरुजाले उसको भाइ स्कुलमा पढिरहेको बताएकी थिए। अरुजाको घरमा दाल भात जुटाउन सक्ने कोही थिएन। के गर्दथे उसका बाबु? मैले कहिले यसमा चासो राखिनँ। अरुजाको पारिवारिक समस्याको समाधान दिन सक्ने क्षमता थिएन मामा। उसको बाबुको बारेमा कसैले मलाई बताएको थियो। अरुजाका बाबु सामान्य सरकारी जागिरे थिए। अभाव र गरिबीले उनको जीवनलाई साँच्चै असन्तुष्ट बनाएको थियो। गरिबी र असमानता विरुद्ध देशमा हिंसात्मक आन्दोलन सुरु भएपछि उनी हुलमुलमै क्रान्तिकारीहरूसँग नाता जोड्न पुगेका थिए। यो नाता धेरै दिन टेक्न सकेन। एक दिन आफ्नै पार्टीका साथीसँग भएको वादविवादले चर्को रूप लिएपछि उनी पार्टीबाट विस्थापित भएका थिए। उनको वादविवाद क्रान्तिकारी सेनाको निकै ठूलो कमान्डरसँग भएको थियो। घटनापछि पार्टीले उनलाई गद्दार घोषित गर्दै पार्टीको साधारण सदस्यबाट समेत निकालेको थियो। सरकारी सेनालाई सूचना दिने व्यक्तिहरूको सूचीमा उनको नाम लेखिएको थियो। देशमा यस्ता कथाहरूमा हमेसी विश्वास गर्ने र नगर्ने अवस्था थिएन। देश हिंसाको डडेलोमा सल्किरहेका बेला यस्ता घटनाहरूलाई निकै रोमाञ्चक बनाएर छापिन्थ्यो। हिंसाका सबै घटनाहरूका बारे विश्वास गर्नै पर्ने परिस्थिति निर्माण भएको थियो देशमा। अरुजा एकदमै असङ्गठित थिए। घर परिवारसँग उसको सम्बन्ध नभएकाले पनि ऊ त्यसरी छरिएकी थिए भोलि। आफ्नै आमाप्रति भने निकै माया थियो उसको मनमा। उसको मायामा केही शर्तहरू लुकेको आभास हुन्थ्यो। प्लस टूको पढाइ सकेर उसले काम गर्न थालेपछि अरुजाकी आमाले उसँग घर चलाउन केही मद्दत माग्ने गरेकी थिइन्। आमाको माग सुनेपछि अरुजालाई रिस उठ्थ्यो। एक दिन ऊ फतफताउँदै थिए, यो घर परिवार आमा बाबु दाजुभाइ भनेको पनि खालि स्वार्थी नाता रहेछ। उनीहरूलाई सधैँ पैसा नै चाहिएको हुन्छ। हिजो मसँग एक पैसा नहुँदा कसैले मेरो मद्दत गरेन। अहिले म अलिकति कमाउन थालेकी छु, सबैलाई मेरो सहयोग चाहिएको छ। मैले आफूलाई यो ठाउँमा आफै पुर्याएकी हुँ। कसैले घचेटेर यहाँसम्म उकालिदिएका होइनन् मलाई। मलाई अगाडि पढ्नु पनि छ, त्यसका लागि पनि बचत नगरी हुँदैन। आखिर यो जागिर पनि चार दिनको चाँदनी नै त हो नि। बजारमा नौला सामानहरू देखेपछि किन्न मन लागिहाल्छ। यो लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेरमा पनि आफ्नो रहर नमेटे कहिले मेट्नु? हिजो कान्तिपुर मलमा कस्ता राम्रा राम्रा पेन्टी र लिङ्ग्रीहरू देखेकी थिएँ, तर किन्न सकिनँ, साह्रै महँगो लाग्यो। भोलिपल्ट अरोज अर्कै मनस्थितिमा थिए। भेट्ने बित्तिकै उसले सुनाए, आज मैले आमाको लागि कस्तो राम्रो स्वेटर किनेको छु, हेर्छौ? अरोजा पिस मिसनमा काम गर्न थालेकी थिए। पैसा मनकै कमाउँथे। तीन चार महिना जति त्यहाँ काम गर्दा उसको जीवनशैली निकै बदलेको थियो। लुगा मात्र दिनको तीनपल्ट फेर्न थालेकी थियो। उसका उमेरका केटीहरूले कहिले नाम नसुनेका विदेशी ब्रान्डका पहिरनहरू, ऊ साह्रै धनी परिवारबाट आएकी केटी जति देखिन थालेकी थिए। सहरमा संक्रमणको गहिरो अँगालोमा कसिँदै थियो नेपाली समाज. सहरी समाजको त के कुरा नै गर्नु र जथागाई पनि महत्त्व पैसाकै देखिन्थ्यो. पैसा त्यो पनि बिना कुनै दायित्व उल्फतमा हात परेको होस्. घुसखोरी अपहरण र चोरी गरेर पैसा कमाउनेहरू पैसाकै आडमा आदर्शका रूपमा चम्किन थालेका थिए. पैसालाई सबैभन्दा माथि राख्ने नेपाली समाजको बानी वनमारा फैलिए जस्तै फैलिँदै गएको थियो. अरूजा राम्रो कपडा लगाएर राम्रा कार चढ्नेहरूको जीवनशैलीबाट प्रभावित थिए. बेला बेलामा पैसा कमाउनु जतिसुकै फोहोरी काम गरे पनि हुन्छ भन्ने मानसिकताले उसलाई थिच्न खोज्दथ्यो. उसका उमेरका सबै मानिसहरू यसरी नै थिचिन थालेका थिए. देशमा जे जति विवेकको उज्यालो चुगिएको थियो त्यो पनि धमिलिन थालेको थियो. सारा देश नै पैसाको पछाडि दौडिराखेको बेला अरोजा जस्ती तरुणी केटीमा पैसाप्रति साह्रै ठुलो लिप्सा थियो भने के नै आश्चर्य हो र. तर अरोजा आफू पैसाका लागि जे पनि गर्न तयार भएको कुरा दोहोऱ्याइरहन्थे. मेरो अगाडि ऊ अरूभन्दा अलिकति फरक देखाउन चाहन्थे आफूलाई. एक दिन बिहान मैले अरुजालाई फोन गरेँ. उसले मोबाइलमा सिआरबिटी सर्भिस लिएकी रहेछ. फोन नउठ्दासम्म एउटा प्रचलित सेक्सी गीत बजिरह्यो. जरा जरा टच मी जरा जरा किस्मी जरा जरा होल्ड मी. उसले मोबाइलमा सुनाएको गीतले मलाई तानिरहेको थियो. एकैछिनमा उसले फोन उठाएर मैले हेलो भन्न नपाउँदै बोल्न थालेँ. थाहा पाउनुभयो, चार दिन अघि मेरो पहिलो बोयफ्रेन्ड अमेरिकाबाट आइपुग्यो. दुई दिनदेखि म उसैसँग घुमिरहेकी छु. हिजो दिनभरि उसलाई मार्केटिङमा सघाएँ. हिजै मैले थाहा पाएँ ऊ मसँग अझै प्रेम गर्दो रहेछ. मैले पनि उसलाई माया गर्न छाडेकी रहेन छु. फोनमा ऊ एकहोरो बोलिरहेकी थिए. साँच्चै हामीले सम्बन्ध तोडेका रहेनछौँ. सम्बन्ध निरन्तर राख्न नसके पनि हामी एकअर्कालाई चाहँदा रहेछौँ. ऊ अमेरिका गएपछि मैले अर्को बोयफ्रेन्ड बनाएँ भनेर गनगन गर्दै थियो. मैले त सोझै भनिदिएँ, तिमी चाहिँ त्यहाँ कुन मेरो यादमा आँसु बाहेर बसेका थियौ र गर्लफ्रेन्ड बिना त पक्कै बसेका थिएनौ. तिमी हिँडेपछि मलाई पनि त यहाँ एउटा बोयफ्रेन्ड चाहियो. अमेरिका गएको मान्छेलाई सम्झेर जिन्दगी बिताउन सक्दिनँ थिएँ म. त्यसैले मैले अर्को बोयफ्रेन्ड खोजेँ. तिमी त्यहाँ गर्लफ्रेन्ड बिना बसेको भए पो गुनासो गर्न पनि सुहाउने थियो. मैले ठिक भनिनँ त. लगातार एकहोरो बोलिरहेकी थिए. मैले मोबाइल डिस्कनेक्ट गरिदिएँ. त्यसको केही मिनटपछि अरोजाले अहिलेसम्म कसैलाई चौथो बोयफ्रेन्ड नबनाएको सूचना दिएकी थिए मलाई. बोयफ्रेन्ड बनाउने कि नबनाउने निदो गर्न सकेकी थिइन उसले. ऊ दुविधाकै अवस्थामा रहेका बेला उसको दोस्रो बोयफ्रेन्डसँग सम्बन्ध सुध्रिएको थियो. उसँग भेट भएपछि अरोजाले आफ्नै चाहनाअनुसार आफ्नो एक्स बोयफ्रेन्डसँग रात बिताएकी थिए. भन्थे रात बढी भावनात्मक र कम उत्तेजनात्मक हिसाबले बित्यो. उसले रात बिताउनु र सम्बन्धलाई निरन्तरता दिनुलाई बेग्लै बेग्लै विषय बनाएकी थिए. उसको दोस्रो बोयफ्रेन्डले बिहे गर्ने प्रस्ताव गरेको थियो. टेलिफोनमा ऊ मलाई सोध्दै थिए, म उसलाई के जवाफ दिउँ. बिहे गर, मैले जवाफ दिएको थिएँ. बिहे भनेको आफैमा एउटा अलग संसार हो, जादुको जस्तो संसार. उसँग बिहे गरेर अमेरिका जाऊ. त्यहाँ तिम्रो लोग्नेसँग तिमीसँग खाने, तिमीसँग सुत्ने, तिमीलाई माया गर्ने, तिमीलाई मनोरञ्जन गराउने समय हुने छैन. त्यसैले इन बिट्विन एउटा बोयफ्रेन्ड खोज. यति भएपछि अमेरिकामा जीवन सहज ढङ्गले बिताउन मुस्किल पर्दैन. मेरो कुरा सुनेर उरिसाई. उसलाई लागेछ म जिस्काइरहेछु. त्यस्तो थिएन, म चाहन्थेँ केटी बिहे गरेर अमेरिका गई भने जीवनका बारे यसका सबै भ्रमहरू एकैचोटमा तोडिनेछन्. कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचेट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, धादिङको रेडियो बिहानी र धादिङ एफएम, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ. त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ. रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तु पाल्पुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज किशोर नेपालको उपन्यास सहरको कथाको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौं। अरोसा आफ्ना शारीरिक अङ्गहरूसँग आफै आकर्षित थिए, विशेष गरेर शरीरका उभार र कर्वहरूका बारे ऊ निकै कन्सियस थिए। उसले आफ्नो छातीको स्याहार ठिक ढङ्गले गर्ने गरेकी थिए। कहिलेकाहीँ आफूसँग आफै छिल्लिँदै भन्थे, केटीहरूको छाती ढुकुरको आकारमा हुनुपर्छ र कम्मर बारुलाको जस्तो, पुरुषको पहिलो दृष्टि त्यहीँ पर्ने त हो नि। शरीरको अन्य अङ्गहरूको स्याहार सुसार गर्ने कलामा पनि उपारङ्गत थिए। आँखा केही चिम्सा भए पनि सम्पूर्णतामा उसको शरीर मेल्टिङ पट जस्तो देखिन्थ्यो, जहाँ सयौँ आँखा एकैसाथ ठोकिन्छन्। ऊ सबैले खोजेर पाउने खालको केटी पक्कै थिएन। केटीहरूसँग सभ्य व्यवहार गर्न नजाने केटाहरूको लागि उसँग मित्रता गर्नु सजिलो थिएन, तर केटीहरूको मनोविज्ञान बुझ्नेका लागि भने ऊ खरबुजा जस्तै कमलो थिए। उसलाई प्रभावमा पार्नु खासै गाह्रो थिएन। ऊ सधैँ शक्ति केन्द्रको नजिक रहन चाहन्थे। पावरफुल भनिने मानिसहरूको ध्यान आफूतिर तानियोस् भन्ने कुरामा ऊ सधैँ सतर्क रहन्थे। कुनै किन हो उसलाई लाग्दथ्यो सत्तामा भएका मानिसहरू प्रभावकारी हुन्छन्, शक्तिलाई ऊ महत्त्व दिने गर्दथे, बेला बेलामा ऊ मलाई झस्काइदिने गर्दथे, तपाईँ जस्तो साहसी र पावरफुल मान्छेले जे पनि गर्न सक्छ। उसको कुराले मेरो इगो जगजगाउने गर्थ्यो। म आफैलाई सम्हाल्थेँ र मनमनै भन्दथेँ, समुद्रमा छाला आउने समय बितिसकेको छ, समुद्र शान्त छ। एकपल्ट उसले मसँग अमेरिकी भिसा दिलाइदिन अनुरोध गरी, मैले भने तिमी आफै गरेर नियमपूर्वक अप्लाई गर, पाइहाल्छौ नि। उसले तत्काल जवाफ दिएकी थिए, अमेरिकाको भिसा पाउनु त्यति सजिलो छैन सर, यो त धेरै ठूलो कुरा पो हो त, कुनै महत्त्वपूर्ण मानिसले सिफारिस नगरेसम्म कहाँ दिन्छन् अमेरिकनहरूले त्यति सजिलै भिसा। म उसको पहिरनमा निकै ध्यान दिने गर्दथे। गर्मी महिनामा उसको पहिरन आकर्षक हुन्थ्यो। त्यो मौसममा उसलाई देख्दा जिब्रोमा जापानी खाना सुसीको स्वाद आउँथ्यो। पसिनाले लथपथ भिजेकी अरोजा खुब चम्किने गर्दथे। उसको शरीरबाट गुलाबजलले नुहाएको जस्तो, पिपरमेन्ट मिसिएको जस्तो, कस्तो कस्तो मादक बासना आउने गर्दथ्यो। जाडोमा अरोजासँग नारिएर बस्दा निकै गर्मी उत्पन्न हुन्थ्यो शरीरमा। अरोजालाई भने आफ्नो सौन्दर्यभित्र छिपेको निर्णायक शक्तिको पत्तो थिएन। उसको जस्तो नाच नखरा भएका केटीहरूले धेरै महत्त्वपूर्ण मानिसलाई आफ्नो वशमा पार्न सक्थे, यसका लागि उनीहरूले आफूलाई समर्पित गरिहाल्नु पनि पर्दैन थियो। त्यो वशीकरण मन्त्र जान्दैन थियो अरोजा। अरोजालाई सिडक्सनका बारे केही थाहा थिएन। उसँग कसैलाई एकै नजरमा मोहित गर्न सक्ने कला पनि थिएन। आखिर आइमेहरू भनेको सृष्टिका सबैभन्दा आकर्षक निर्मित हुन्, उनीहरूको एक एक पाइलोको बेग्लै अर्थ हुन्छ, उनीहरूको शरीरको प्रत्येक अङ्गको आफ्नै भाषा हुन्छ, त्यो अङ्ग नै मौन अभिव्यक्तिको माध्यम हुन्छ। अरोजा आधुनिक देखिन्थे र पनि उसको आधुनिक स्वरूपभित्र धेरै कमीहरू थिए। कहिले ऊ अमेरिकी अभिनेत्री जुलिया रोबर्ट जस्ती देखिन्थे, कहिले हिन्दी सिरियलकी कमजोर बहु जस्ती। पढाइ लेखाइको त्यति धेरै महत्त्व नभएको अहिलेको समयमा अरोजा जिज्ञासा जस्तो आफ्नो केही गुणहरूका कारण समाजको माथिल्लो तहमा स्थापित हुन सक्दथे। धेरै मानिसले उसलाई हाताहात उठाउन सक्दथे। नयाँ बजार अर्थतन्त्रमा ऊ जस्ता केटीहरूको महत्त्व थियो, यति मात्रै कि उसले यस्तो प्रयास गर्न जानेकी थिएन। सारिकासँग मनमनै जलन हुन्थ्यो अरोजालाई। उनीहरू दुवै साथी थिए, एउटै होस्टेलमा सँगै बस्थे, सँगै खान्थे, तर सारिकालाई फुटेको आँखाले पनि हेर्न सक्दैनथे अरोजा। सारिकालाई आधुनिक जीवनका सबै पक्षको राम्रो ज्ञान थियो, कोसित कसरी बोल्नुपर्छ र कोसित मित्रता गर्दा कति फाइदा उठाउन सकिन्छ। विचारमा पनि ऊ सहज र मुक्त देखिन्थे। यी दुवै व्यक्तित्वका बीच तुलनाको कुनै बिन्दु नै भेटिँदैनथ्यो। सौन्दर्यमा अरोजा सारिकाभन्दा अगाडि थिए र अलिकति बढी नै तातो। उसको तुलनामा सारिका कोल्ड थिए। 25 वर्ष नकाट्दै सारिका आमा भइसकेकी थिए, अविवाहित आमा। आमा हुनु उसको आफ्नै रुचि थियो। उसले आफ्नो यो रुचिलाई कहिले लुकाइन, गर्भवती हुँदा पनि उसले कहिले बताइन उसको पेटमा कसको भ्रूण हुर्किँदैछ। धेरै मानिसको नजरमा ऊ साहसी थिए, धेरै मानिसको नजरमा उसको यो साहस मूर्खता थियो। अरोजा उसको यो बहादुरको सधैँ ईर्ष्या गर्थे, उसमा एक्लै आमा बन्न सक्ने साहस थिएन। अरोजा सारिकासँग मेरो दोस्ती नहोस् भन्ने चाहना राख्थ्यो अरोजा। कहिलेकाहीँ मैले सारिकालाई खाजामा बोलाएको सुईको पाउने बित्तिकै अरोजा कराउन थाल्दथे। एक दिन अरोजाले बडो उत्तेजित भएर मसँग भनेकी थिए, त्यसलाई तपाईँले चिन्नुभएकै छैन, मानिस फसाउन माहिर छ त्यो केटी, त्यसले तपाईँलाई पनि फसाउली, उसँग सुत्न पानी लोभमा फस्नुभयो भने तपाईँ जीवनभरका लागि उसँग फस्नुहुनेछ, जीवनभरि तपाईँसँग बार्गेनिङ गर्न उसलाई एकै रात तपाईँसँग बिताउन पाए पुग्छ। अरोजाको उत्तेजनालाई म उसको अनुहारमा हेरिरहेको थिएँ। उसको बोलीमा ईर्ष्या थियो, घृणा थिएन। ऊ बोलिरहँदा उसको अनुहार साह्रै हाँसो उठ्दो देखेको थियो। मैले मनको कुनै पनि कुनामा सारिकासँग सुत्ने कल्पना पनि गरेको थिइनँ। सारिकाको अनुहार हँसिलो भए पनि त्यसमा सेक्स अपिल थिएन। सधैँ कुनै सोचमा डुबिरहने, कुनै चिन्तनमा हराइरहने। सारिका बेग्लै थिए, तैपनि ऊ कसैसँग सुती, उसँग सुत्नेको अनुभव त्यति सुखद रहेन होला। सारिकाको स्वभाव कसैसँग आत्मीय भइहाल्ने खालको थिएन पनि। पश्चिमी मुलुकका केटीहरूको जस्तो सारिकाले खेल्दा खेल्दै गर्भ धारण गरेकी थिएन। पिरियड पछिका केही दिनहरूमा पुरुषसँगको संसर्ग सुरक्षित हुँदैनन् भन्ने ज्ञान थियो उसलाई। एक पैसा नतिरी सुरक्षित रूपले गर्भपतन गराउन पनि सक्थ्यो। सहरमा निशुल्क गर्भपतन गराउने औजार हातमा बोकेर कसैको पनि पाठ्यघरको क्युरेट गर्न तयार बसेका स्वास्थ्यकर्मीको अभाव थिएन। गर्भपतनले कानुनी मान्यता पाएपछि नेपाली समाज बढी नै सेक्सी हुन थालेको थियो। नयाँ नेपाली पुस्ताले थाहै नपाई असंख्य परिवर्तनलाई आत्मसात गरिसकेको थियो। यति सजिलो अवस्थामा पनि त्यस्तो कलिलै उमेरमा सारिकाले किन बच्चा जन्माउन चाहे, किन बन्न खोजी ऊ एक्लै आमा? धेरैको कौतूहल थियो यो। बच्चाहरू मनोरञ्जन नभएर गम्भीर दायित्व हुन्। सारिकाले बच्चा जन्माउनु अघि जन्मिने बच्चाको भविष्य सोची कि सोचिन, यो कसैले चासो राख्नुपर्ने विषय थिएन। मेरो मनमा भने सधैँ खुल्दुली चलिरह्यो। विवाह र चर्चामा आउनका लागि मात्रै उसले यति चर्को खतरा मोले कि होली र कतिपय मानिस विवादमा मुछेर प्रसिद्ध हुन चाहन्छन्। बिछरी चारिका उसले त्यही चाहेकी हो भने पनि उसका लागि परिणाम त्यस्तो भएन। बच्चा जन्माउने अस्पतालको बेडमा सुतेको बेलादेखि उस सम्पूर्ण समाज र साथीहरूबाट एक्लिए। न कसैले उसको साहसको प्रशंसामा कुनै गीत लेख्यो, न कसैले उसको बहादुर व्यक्तित्वको समाचार नै बनायो। प्रकटमा कसैले पनि उसको चर्चा नै गरेनन्। उल्टै उसलाई भयानक ढङ्गले इग्नोर गरे। अगाडि परेका बेला प्रशंसा गर्नेहरू उसका पछाडि कुरा काट्न थालेका थिए। उसको साहस मोजमजामा मात्र सीमित भयो। सारिकाले बच्चा पाएपछि बरु मानिसहरूको उत्सुकता अन्यत्रै मोडियो। कसको बच्चा पाएछ त्यसले? को रहेछ बच्चाको बाबु? सहरमा अनुमानको सानोतिनो पहाड नै खडा भयो। एउटा ठूलो समाचार पत्रको सम्पादकदेखि सहरको चर्चित उद्योगपतिसम्म सारिकासँग जोडिन पुगे। एउटा फोटोग्राफर पनि सन्देहको घेराभित्र पर्यो। एउटा उच्च तहको राजनीतिज्ञ समेत सारिकासँग मोचियो। समाजका सबै प्रतिनिधि भनिने पात्रहरूलाई बडो सजिलोसँग शङ्काको घेराभित्र पारिदिए सारिकाले। एक दिन मैले सारिकाको एउटा इमेल पाएँ। लेखेकी थिएँ, मलाई एउटा नोकरी चाहियो, म आफ्नो बच्चोलाई पाल्न चाहन्छु, म माथि तपाईँको दया रहोस्, तपाईँलाई मेरो अवस्था राम्ररी थाहा छ, अविवाहित आमा हुनु पीडादायी हुने रहेछ, बिहे नगरी आमा बन्ने इच्छा त मेरै हो। आजको समयमा सबैलाई आफ्नो जीवनको बाटो आफै चुन्ने स्वतन्त्रता छ। तपाईँ जस्तो मान्छेले पक्कै पनि यो कुरा बुझ्नुभएको हुनुपर्दछ। मलाई सारिकाको इमेलको जवाफ दिनुपर्छ जस्तो लाग्यो। मैले रिप्लाई बटन दबाएर लेखेँ, प्रिय सारिका, म तिम्रो साहसको कदर गर्छु, तिमीलाई सकेको मद्दत पनि गर्न चाहन्छु, के सम्भावनाहरू हुन सक्छन् म त्यसको खोजी गर्नेछु। तर केही हरफ लेखिसकेपछि मैले अरोजाको वार्निङ सम्झेँ। म एकदमै कमजोर भएँ। मेरो कथित सामाजिक प्रतिष्ठाले मलाई बेसरी घचघचायो। लल्याक लुलुक भयो मेरो शरीर। मैले लेखिसकेको मेल डिस्कार्ड गरिदिएँ। यो मेल मेरा लागि विपत्ति पनि बन्न सक्ने आशंकाले थिच्यो मलाई। मैले उसका लागि खोज्न सक्ने कुनै काम थिएन। मलाई लाग्यो अर्काको जिन्दगीको निजी मामिलामा म किन नाक घुसार्दै हुन? म आफ्नो काँधमा अनावश्यक अतिरिक्त बोझ थपेर आफै किन दुःखी बनौँ? उसका लागि काम खोज्न जाँदा कसैले मलाई नै उसको बच्चाको बाबु भएको आशंका गर्न पनि के बेर रह? अर्को दिन एकाएक मैले सारिकालाई चियामा भेट्ने निम्तो दिँदै मेल पठाएँ। उसले त्यो मेलको जवाफ पठाइन। त्यसपछि मैले पनि खोजी गरिनँ। लामो समयसम्म मेरो र उसका बीच सम्वाद हुन सकेन। महिनौपछि एक दिन उसले मलाई फोन गरेर भेटघाटका लागि समय मागी। उसको आवाजैले थाहा हुन्थ्यो ऊ चिन्ताग्रस्त थिए, ऊ मलाई किन भेट्न चाहन्थे त्यो स्पष्ट थिएन। मैले कुनै यस्तो विषय सोच्न सकिनँ जसका बारे सारिकाले मसँग छलफल गर्न परोस्। मेरो दिमाग चक्रायो, मैले अरुजालाई फोन गरेर सोधेँ सारिकाले मसँग कुरा गर्न खोजेको विषय के हुनसक्छ। मेरो कुरा सुनेर अरुजा निकै बेरसम्म उन्मुक्त हाँसो हाँसेर भने, कस्तो बुद्धु तिमी, त्यसै किन फोन गर्थे त्यसले तिमीलाई, सापट माग्न होला, चिने जानेका सबैसँग पैसा सापट मागिसके, अब तिमीसँग माग्ने होला। मलाई अरुजाको भनाइ मन परेन, उसको सल्लाह विपरीत मैले सारिकासँग भेट्ने निधो गरेँ। निश्चित समयमा म हामीले भेट्न तय गरेको क्याफेमा पुग्दा झन्डै एक दर्जन जोडी त्यहाँ निष्फिक्री बात मार्दै थिए। सहरको यो ट्रेन्डी क्याफे सुरु सुरुमा बिहानैदेखि खुल्थ्यो ब्रेकफास्टका लागि। बिहान कलेज आएका केटाकेटीहरूले क्याफेलाई आफ्नो कब्जामा लिएर रोमान्सको अड्डा बनाउन थालेपछि दिउँसो मात्र खोल्न थालेको थियो। ब्रेकफास्टको समयमा क्याफे बन्द हुनु सहरका लागि ठूलो दुर्घटना थियो, किनभने खल्तीमा कम पैसा हुनेहरूका लागि क्याफे पाँच तारे होटल जत्तिकै महत्त्वपूर्ण थियो। गरिबीको यो समयमा मानिसहरूमा धेरै खर्च गर्ने ताकत पनि त थिएन। क्याफेमा मैले उसलाई निकै बेर पर्खेँ, झन्डै घन्टाभर कुर्दा पनि ऊ नआएपछि म क्याफेको ढोकाबाट बाहिरिन लाग्दा देखेँ ऊ हतार हतार आउँदै थिए। उसको फोल्टोमा नयाँ जन्मिएको बच्चा थियो। नमस्ते गर्दै ऊ मेरो अगाडि ठिङ्ग उभिएर भनी, सरी सर, ट्राफिक जामले गर्दा म आइपुग्न ढिलो भयो। सहरमा समयको प्रवाह नगर्ने पैदल यात्रीहरूको लागि पनि ट्राफिक जाम एउटा महत्त्वपूर्ण बाहना बनिसकेको थियो। म आफूले भर्खरै छोडेको टेबलमा फर्केँ, उसले एकैसाथ दुई थरी खाना अर्डर गरी। उसको अर्डर सुनेर मलाई लाग्यो साह्रै भोकागी रहेछ ऊ। त्यसपछि ऊ बोली, सर म त साह्रै ठुलो फ्लप भएँ नि, ममा उन्नति गर्ने कुनै ल्याकत नै छैन जस्तो छ, ल्याक अफ एलआइसिसी। ऊ के भन्दै थिए मैले बुझिनँ, म ट्वाल्ला परेर उसलाई हेर्न लागेँ। मैले एलआइसिसीको अर्थ थाहा नपाएको बुझेर उसले व्याख्या गरी, हेर्नुहोस् न सफलताका लागि लक चाहिँ रहेछ, लकलाई चम्काउन लेबर पनि गर्नुपर्ने रहेछ, चाकडी नगरी लक र लेबर मात्रै पनि काम नलाग्ने रहेछ। त्यसैले मैले यो छोटो शब्द बनाएँ कि एलआइसिसी अर्थात् लक लेबर चाकडी र चान्स। शब्दहरूको उसको यो निर्बोध व्याख्या सुनेर मनज्ञ हाँसेँ म, ऊ इन्टेलिजेन्ट र स्मार्ट थिए। अर्डर लिने वेटरले सारिकाको अनुहारको भोकलाई बुझे सिकारे, टेबलमा छिट्टै खानेकुरा आइपुग्यो। खानेकुरा जति छिटो आयो त्यति नै छिटो खाइसके सारिकाले। खाइसकेपछि तृप्त भएर निसङ्कोच भने साह्रै भोकाएकी थिए। खाना खाइसकेपछि ऊ अलिकति गम्भीर भएर केही बोल्न खोज्दै थिए तर बोल्न सकिरहेकी थिएन। मैले आशंका गरे जस्तो उसले काम नपाएको चर्चा पनि गरिनँ, अरुजाले भने जस्तो पैसा पनि मागिनँ, उसले आफ्नो बारेमा कुनै कुरै गरिनँ, मैले पनि उसँग खासै केही सोध्न चाहिनँ। एक दिन अरुजा न्यू रोडमा भेटी, ऊ एकनाथले आफ्नै तालमा केही गुनगुनाउँदै हिँडिरहेकी थिए। अचानक उसको आँखाहरू मेरो आँखासँग ठोकिएपछि ऊ झसङ्ग भए, मैले सोधेँ कता हिँडे कि। जवाफमा उसले उसको स्कुल लाइफ यही न्यू रोडमा बितेको बताए। बुटबलको एकजना ज्यापु जातिको केटाको प्रेममा नराम्रोसँग फँसेपछि उसको दिदी फिरोजा त्यही केटासँग भागेर कान्तिपुर आएकी थिए। फिरोजासँग उसका बाबुआमा साह्रै रिसाएका थिए त्यतिखेर। एउटा उच्च जातिको छेत्रीको छोरोले ज्यापु जातिको केटोसँग बिहे गर्नु उनीहरूका लागि अक्षम्य अपराध थियो। प्रेममा फँसेको थाहा पाएपछि फिरोजालाई उनीहरूले सात दिनसम्म घरको कोठामा थुनेर राखेका थिए, तर कसो कसो ज्यापु केटासँग भाग्न सफल भएकी थिए उसकी दिदी। उनीहरूले प्रेम विवाह गरे। फिरोजाले चुनेको त्यो केटो निकै धनी परिवारको एक्लो छोरो थियो। बिहेपछि फिरोजाले अरू कुनै काम गरिन, लगातार बच्चा मात्र जन्माइरहे। आधा दर्जन बच्चा बच्ची जन्मिएपछि मात्रै उसको प्रजननको वेग रोकियो। अहिले फिरोजा कान्तिपुरमा आरामसँग जिन्दगी गुजारिरहेकी छ। बिनाजु कान्तिपुरको सफल व्यवसायी मानिन्छ। अरुजाले भनेकी थिए बिनाजु निकै सुन्दर र धेरै फुर्तिलो छ, उसलाई लेडी किलर भने पनि हुन्छ। आमा बाबुले जतिसुकै विरोध भए पनि अरुजा पढ्न आउँदा यो सहरमा उसका दिदी बिनाजु बाहेक अरू कोही सहारा थिएनन्। सहरमा ऊ दिदीकै संरक्षणमा हुर्किन थालेकी थिए। उसका आमा बाबुलाई यो कुरा मन परेको थिएन, उनीहरूसँग अर्को विकल्प पनि थिएन। अरुजासँग मेरो पहिलो भेट अचानक जस्तै भएको थियो। न्यु रोडमा भेट भएको केही दिन अघि मात्र उसँग मेरो चिनजान भएको थियो। एक दिन अचानक उसको एसएमएस आयो, भर्खरै नेपाली नयाँ वर्ष सकिएको थियो, कसरी बिताउनु भयो त न्यु इयर। मैले जिस्किने हिसाबले जवाफ दिएको थिएँ, मेरो न्यु इयर नयाँ गर्लफ्रेन्डसँग बित्यो, तिम्रो नि। एकैछिनमा जवाफ आयो, मेरो न्यु इयर त बवाल भयो नि, कस्तो बवाल, उसको जवाब आयो, बडो रमाइलो, मेरो मोबाइलमा ब्यालेन्स एकदम कम छ, फ्रेङ्कली भन्नुपर्दा 2 रुपियाँ मात्र बाँकी छ यसमा, यतिले मात्र एसएमएस एउटा गर्न पुग्छ, म भोलि रिचार्ज गर्छु नि भनौँला है बवालका बारे। उसको मेसेज भोलिपल्टै त आएन, 3 दिनपछि उसले लेखी, हाई सर, म तपाईँलाई भेट्न चाहन्छु। मैले जवाफ दिएको थिएँ, हुन्छ, आज साँझ 6 बजेपछि म फ्री छु। उसले जवाफ दिए, हुन्छ, तर 7 बजेसम्म मलाई होस्टेल फर्किसक्नुपर्छ, ढिला हुने भए त्यही अनुसार इन्फर्म गर्नुपर्छ वार्डेनलाई। हामी कहाँ भेट्छौँ? मैले लेखेँ, तिमी 6 बजे मलाई फोन गर नहुन्न। उसँग मैले त्यो साँझ कफी सपमा बिताएँ। त्यति बेला मलाई उसको शारीरिक आकर्षणले तानेको थिएन, मानसिक रूपमा पनि अरू जा धेरै चञ्चल लागेकी थिए मलाई। हरेक पल र हरेक क्षण ऊ आफूलाई अरूभन्दा भिन्न देखाउन खोज्दथे, र पनि उसको गाउँले पारा छँदै थियो। उसँग मेरो यो पहिलो भेट थियो यति नजिकबाट, दुई व्यक्तिहरूबीच भेटेको पहिलो दिन औपचारिकतामा सकिने गर्दछ, मेरो र उसको बीच त्यसो भएन। मसँगको उसको व्यवहार साह्रै सहज थियो, हामी पहिलोपटक यसरी चिया पिउन बसेका छौँ भन्ने मलाई लागेन। हामी बीच असामान्य कुराहरू भने केही भएनन्, खालि हाहा र हिहीमा बित्यो साँझ। छुट्टिने बेला उसले भने, तपाईँ त मैले सोचेभन्दा धेरै बल आदमी पो हुनुहुँदो रहेछ, म कस्तो लाग्यो तपाईँलाई? त्यसपछि अरोजा केही समय बेपत्ता भए, यसरी नै ऊ बेला बेलामा बेपत्ता हुने गर्थे। एक दिन अनायास नै मैले उसलाई एसएमएस गरेँ, वेयर ह्याभ यु बिन, भेट्ने होइन? जवाफ उसले लेखी, अहिले त मेरो एक्जाम छ नि सर, एक्जामपछि भेटौँला है। समयको एउटा अन्तराल सकियो, मैले अरोजालाई बिर्सेँ, आफूले चिनिजानेका साथीभाइ सबैलाई बिर्सेँ। राजनीतिक दलहरूबीच शान्ति कायम गर्ने सहमति भइसकेको थियो, देशमा उत्पन्न भएको नयाँ राजनीतिक परिस्थितिको नालीबेली उतार्ने संस्थाहरू चुटारोमा थिए। मेरो अफिसले शान्ति स्थापनाको अभियान मजबुत तुल्याउन एउटा राम्रै ठेक्का पारेको थियो, कामको चुटारोले मलाई थिचेको थियो। हजारौँ मानिसहरूलाई सुख दिने कल्पनामा, लाखौँ मानिसलाई दुःख र पीडाको पोखरीमा हेलिदिने हिंसात्मक राजनीतिका कारण भयभीत मानिसहरूको भिड बढ्दै थियो। कसैले पनि आफ्नो जीवनको टुङ्गो पत्ता लगाउन सकेको थिएन, पुरै देश अत्यन्त कर्कश कोलाहलभित्र डुबेको थियो। अफिसमा बसेर हिंसाकालमा देशका विभिन्न भेगमा भएका घटनाहरूको अभिलेख तयार पार्ने उद्देश्यले केही घटनाहरू केलाउँदै थिएँ म। पाल्पाको बर्तुङ नजिकै दिनभर पुलिसको जागिरको टेन्सनले आधा मासु भएको एकजना पुलिस आफ्नै श्रीमतीसँग रतिरागमा मस्त रहेका बेला मध्यरातमा अनाहक मारिएको थियो। कस्तो अनपेक्षित मृत्यु! मैले सोचेँ, ऊ पुलिस नभएर दिनभरिको कामको चटारो र झन्झटपछि स्वास्नीलाई ढुक्क माया गरिरहेको मानिस नभएर देवीलाई बलि चढाउन ठिक्क पारिएको कालो बोको थियो, जसको गर्दन देशको नाममा छिनालियो। अर्घा खाँसीको ठाडा गाउँ नजिकै लुकीछिपी आफ्ना बाबुआमालाई भेट्न आएकी एउटी विद्रोही छापा मार्केटी आधा दर्जन सरकारी सिपाहीहरूको बलात्कारको शिकार भएकी थिए। मार्ने र मारिनेहरूको यो लहर लामो थियो, हिंसा माघको असिना जस्तै उहिरिएको थियो। गोली लागेको मानिसको शरीरबाट झुल्किएको तातो रगत जमिनमा खस्न नपाउँदै जमिसकेको हुन्थ्यो। कुनै एउटा घटनालाई समातेर संवेदनशील हुन सक्ने अवस्था नै थिएन, हिंसाको छाप अचाक्ली बाक्लो थियो। मानिसका जीवन र मृत्युसँग जोडिएका घटना केलाइरहेकै बेला अरोजाको फोन आयो अचानक। उसको फोन अचानक नै आउने गर्दथ्यो। उसले मसँग निम्तो मागि, आज साँझ डिनर खाउन, बरु कहाँ जाने, डिनरमा निकै अबेर हुन्छ होला, मसँग मेरो बोयफ्रेन्ड पनि ल्याउँछौ हुन्न? श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन किशोर नेपालको उपन्यास सहरको कथाको तेस्रो श्रृङ्खलाको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। हवस् त, अर्को साता सहरको कथाको चौथो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मंगलबारको श्रृङ्खलामा कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मण्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।